रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। सरकार र थारू कल्याणकारिणी सभा थरूहट थरूवान संघर्ष समिति बीच 6 बुधे सहमति। प्रतिनिधि सभा विघटनको मुद्दा सुनवाईका लागि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराद्वारा नयाँ इजलास तोक्ने घोषणा। आन्तरिक एकतालाई सुदृढ गर्न अन्तिम समयसम्म पनि प्रयत्न जारी राख्ने एमाले स्थायी कमिटिको निर्णय। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसई गत वर्ष जस्तै आन्तरिक मूल्याङ्कनबाट गर्ने सरकारको निर्णय। नेपालमा आज थप 6085 जनामा कोरोना संक्रमण पुष्टि। थप 6898 जना संक्रमण मुक्त। संक्रमणबाट 68 जनाको मृत्यु। र बेलायत कोविड 19 को तेस्रो लहरको चपेटामा पर्न सक्ने त्यहाँका वैज्ञानिकहरूको चेतावनी। नेपाल सरकार र थारू कल्याणकारिणी सभा थरूहट थारूवान संयुक्त संघर्ष समिति बीच 6 बुधे सहमति भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज सरकारका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ र संयुक्त संघर्ष समितिको तर्फबाट संयोजक रूक्मिणी चौधरीले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो। सम्झौतामा थरूहट थारूवान आन्दोलनका क्रममा टीकापुर घटनामा आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण लाल चौधरीमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाईका लागि संविधान र कानून सम्मत पहल गर्ने सहमति भएको छ। थरूहट थारूवान आन्दोलनका क्रममा शहीद भई राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने, संविधान अनुसार राज्यका हरेक तह र तबकामा थारूहरूको आरक्षणको व्यवस्था तथा सबै खाले थारू समुदायका बारेमा संविधान अनुरूप व्याख्या र व्यवस्था कायम गर्ने सहमति भएको छ। यस्तै संविधान बमोजिम थारू भाषी बाहुल्य क्षेत्रमा प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा पठन पाठनको व्यवस्था गर्ने सहमति भएको छ। विभिन्न समयमा राजनैतिक दल र समुदायका तर्फबाट उठाइएका विषयलाई सम्बोधन गरी आवश्यकता र औचित्यका आधारमा राजनीतिक दलहरूबीच सहमति कायम गरी संविधान संशोधन गर्ने र थारू समुदायका तर्फबाट प्रस्तुत गरिएका विगतमा नेपाल सरकारसँग सहमति भएका विषयमा संविधान संशोधनका क्रममा छलफल गरी उपयुक्त निर्णय लिने विषयमा सहमति भएको छ। सहमति पत्रमा हस्ताक्षरपछि कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले विभिन्न समयमा वार्ताबाट भएका सहमतिहरूको इमान्दारीपूर्वक कार्यान्वयन हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो।
हामी जसरी पहिला कार्यान्वयन हामीले गर्यौं मधेसी दलहरूसँग भएको सम्झौताहरू, अन्य दलहरूसँग भएको सम्झौताहरू, त्यसलाई हामी इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्छ सरकारले। यसमा पूर्ण रूपले तपाईँहरू विश्वस्त हुनुहोस्, सरकारले यसलाई आजको मितिबाट नै यसलाई कार्यान्वयन गर्छ, अगाडि बढाउँछ, तपाईँहरूलाई म विश्वास दिलाउँछु। र हामी विगतका यस्ता विभिन्न राजनीतिक दलसँग भएका वार्ताहरूलाई यो सरकारले चाहिँ बिना शर्त काम अगाडि बढाएका छौं। त्यो भन्न चाहन्छु भने अब हामीले देशलाई एकदमै समृद्धिको लागि देशमा एकताबद्ध गरेर सबै जात जाति, सबै भाषाभाषी, सबै वर्ग, सबै क्षेत्रलाई हामीले एकताबद्ध गरेर विश्वास लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ। त्यसलाई सरकारले पूर्ण रूपले पालना गर्ने म प्रतिबद्धताको साथ मैले हस्ताक्षर पनि गरेछु।
कानून मन्त्री श्रेष्ठले यसअघि मधेसी दलहरू विप्लव समूह र सिके राउत समूहसँग भएका सम्झौता कार्यान्वयनको चरणमा रहेको र मुद्दा फिर्ता लिने काम भइरहेको बताउनुभयो। कार्यक्रममा थारू कल्याणकारिणी सभा थरूहट थारूवान संघर्ष संयुक्त संघर्ष समितिका संयोजक रूक्मिणी चौधरीले सरकारसँगको पटक पटकको वार्तापछि 6 बुधे सहमतिमा पुगेको र सहमति छिट्टै कार्यान्वयन हुनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो। संवैधानिक इजलासमा न्यायाधीशहरू विभाजित भएपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताका आधारमा नयाँ इजलास तोक्ने घोषणा गर्नुभएको छ। सर्वोच्च अदालतमा परेका प्रतिनिधि सभा विघटन मुद्दाको सुनवाईका लागि गठन गरिएको 5 सदस्यीय संवैधानिक इजलासमा न्यायाधीशहरू विभाजित भएपछि प्रधान न्यायाधीश जबराले वरिष्ठताका आधारमा नयाँ इजलास तोक्ने घोषणा गर्नुभएको हो। प्रधान न्यायाधीश जबराले नयाँ इजलास जेठ 23 गते आइतबारलाई तोक्नु भएको छ। आजको इजलासमा प्रश्न उठाइएका न्यायाधीशहरू बम कुमार श्रेष्ठ र तेजबहादुर केसीले आफूहरूलाई इजलास देशबाट अलग गर्न अस्वीकार गरेपछि त्यसप्रति असहमति जनाउँदै न्यायाधीशहरू दीपक कार्की र आनन्द मोहन भट्टराईले इजलास छाड्नु भएको थियो। आजै सर्वोच्च बारका पदाधिकारीले पनि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेर वरिष्ठताका आधारमा विवादरहित ढंगले संवैधानिक इजलास गठन गर्न सुझाएका थिए। भेटमा प्रधान न्यायाधीश जबराले कार्य संचालन नियमावली परिवर्तन गरेर वरिष्ठताका आधारमा इजलास गठन गर्ने सहमति जनाउनु भएको थियो। नेकपा एमाले आन्तरिक एकतालाई सुदृढ गर्नका लागि अन्तिम समयसम्म पनि प्रयत्न जारी राख्ने निर्णय गरेको छ। बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका लागि प्रयत्न जारी राख्ने विषयमा छलफल भएको प्रवक्ता प्रदीप गेवालीले जानकारी दिनुभयो। बैठकले लुम्बिनी प्रदेशको उपनिर्वाचनमा अन्तर्घातका कारण पराजित भएको निष्कर्ष निकालेको प्रवक्ता गेवालीले बताउनुभयो। उहाँले प्रतिनिधि सभा विघटनपछि अदालत मा विचाराधीन मुद्दालाई प्रभावित हुने गरी चलाइएका दबाव अस्वस्थ खालका गतिविधिको बैठकमा समीक्षा भएको पनि जानकारी दिनुभयो। बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट मुलुकको आवश्यकतालाई पूरा गर्ने र कोविड पछिको आर्थिक पुनरुत्थान गर्ने गरी आएको विषयमा पनि छलफल भएको प्रवक्ता गेवालीले जानकारी दिनुभयो। आज देशभर थप 6085 जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। 17147 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 5285 जना तथा 3018 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 800 जना गरी 6085 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 5,66,587 यस्तै गएको 24 घण्टामा देशभर 6,898 जना कोरोना भाइरसबाट मुक्त भएका छन्। आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुनेको दर 80.2% रहेको मन्त्रालयले जनाएको छ। आज देशभरि कोरोना संक्रमणबाट 68 जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या 7,454 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा 1,04,789 जना सक्रिय संक्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन्। नेपाललाई अनुदान स्वरूप चीन सरकारले प्रदान गरेको कोविड 19 विरूद्धको 10,00,000 खोपको मात्रा मध्ये आज 9,00,000 मात्र नेपाल ल्याइएको छ। हिमालय एयरलाइन्सबाट 1,00,000 र नेपाल वायुसेवा निगमको जहाज मार्फत 8,00,000 मात्रा खोप ल्याइएको हो। निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलले निगमको एयरबस 330 वाइडबडीले आज 8,00,000 मात्रा खोप ल्याएको जानकारी दिनुभयो। खोप लिन हिजो राति वाइडबडी जहाज चीनको राजधानी बेजिङ उडेको थियो। बाँकी 1,00,000 डोज खोप लिन भोलि हिमालय एयरलाइन्सको जहाज कुनमिङ जाने बताइएको छ। एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ती 2,00,000 मात्रा खोप निशुल्क ल्याउने जनाइएको छ। दोस्रो लहरको कोविड 19 महामारीका कारण सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई सञ्चालन नगर्ने भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले कोविड 19 महामारीका कारण यस वर्ष एसईई परीक्षा नगर्ने निर्णय गरेको हो। एसईई परीक्षा नतिजा गत वर्षको जस्तै आन्तरिक मूल्याङ्कन विधिबाट सार्वजनिक गरिने शिक्षा मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसले कोरोना उपचारका उपकरणहरूको पुननिर्माणमा अस्पताल स्वास्थ्य संस्थाहरू र आवश्यक व्यक्तिहरूलाई देशव्यापी रूपमा निशुल्क रूपमा विषयगत सेवा उपलब्ध गराउन बायो मेडिकल इन्जिनियरहरूको स्वयंसेवी समूह निर्माण गरी स्वास्थ्य उपकरण सहजीकरण अभियान शुरू गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी देशभरका अस्पताल स्थानीय स्वास्थ्य संस्थाहरू होम आइसोलेसनमा रहेका संक्रमित कसैले पनि प्रयोग गरिरहेका उपकरणमा देखिएको प्राविधिक समस्या निशुल्क मरमत र समाधान गर्ने तथा उपकरणको सही प्रयोग गर्न आवश्यक ज्ञान दिई प्रशिक्षित गर्ने उद्देश्यले अभियान शुरू गरिएको जानकारी दिनुभयो। त्यसका लागि इन्जिनियर हरिराम दवाड़ीको संयोजकत्वमा 15 सदस्यीय केन्द्रीय रेस्पोन्स टीम र सातै प्रदेशमा संयोजन गर्ने गरी जिम्मेवारी दिइएको विज्ञप्तिमा जनाइएको छ। नेपालगंज स्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्य कर्मीमाथि भएको आक्रमणको घटनाको वास्तविकता बुझ्न गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा गठित सात सदस्यीय समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हिजो प्रतिवेदन बुझाएको हो। संयोजक विष्टले कोरोना महामारीका कारण भेरी अस्पतालमा भएको जनशक्ति अभाव, घटना भएको दिन उत्पन्न परिस्थिति, जनशक्ति अभाव लगायत समस्या र त्यसको दीर्घकालीन समाधानका लागि प्रतिवेदनमा सुझाव दिएको बताउनुभयो। दोस्रो लहरको कोरोना संक्रमणको जोखिम समुदाय स्तरमा फैलिएपछि कञ्चनपुरको लालझाडी गाउँपालिकाले स्वास्थ्य कर्मीहरूलाई टोल टोलमा परिचालन गरी जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ। गाउँपालिकामा रहेको देखतभुली स्वास्थ्य चौकीको टोलीले घर घरमा गई कोरोना सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्नुका साथै शंकास्पद व्यक्तिहरूको स्वास्थ्य परीक्षण समेत गर्दै आएको छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर पाँचमा रहेको देखतभुली स्वास्थ्य चौकीले घर दैलो तथा टोल टोलमा गई कोभिड 19 सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिरहेको छ। कोभिड महामारीको समयमा घर दैलो तथा टोल टोलमा जनचेतनाका लागि अभियान सञ्चालन गरी शंकास्पद लक्षण देखिएका व्यक्तिहरूको कोभिड परीक्षण गर्ने कार्य समेत गरिरहेको देखतभुली स्वास्थ्य चौकी लालझाडीका अहेब अधिकृत लीलाकान्त झाले जानकारी दिनुभयो।
केही सम्बन्धित ठाउँमा नै उहाँहरूलाई चाहिँ टेस्टिङ गरेर त्यहाँबाट आएका पोजिटिभ केसहरूलाई व्यवस्थापन गर्ने कामहरू हामी गर्दैछौँ।
यसका अतिरिक्त जनचेतनाका लागि व्यापक प्रचार प्रसार, सीमानाकाहरूबाट आउने व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरी सबैलाई होम क्वारेन्टाइनमा बस्न लगाउने, स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाउन आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने र गाउँटोलमा निगरानी गर्ने जस्ता कार्य वडा कार्यालयबाट पनि भइरहेको लालझाडी गाउँपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष नन्दराज अवस्थीले बताउनुभयो।
इन्डियाबाट आएका मान्छेहरूलाई पनि होम क्वारेन्टाइनमा बस्न लगाउने, गड्डा चौकी अथवा गोरीघण्टा नाकाबाट कुन तरिकाले गर्न सकिन्छ भनेर हामी एकदम अभियानको रूपमा चलेका छौँ र अहिले त्यसलाई अलि नियन्त्रण गर्न सकेका छौँ।
कोभिडबाट आफै संक्रमित भई स्वास्थ्य लाभ लिइरहेको अनुभव सुनाउँदै सबैले सतर्कता अप्नाउनु पर्ने र शंकास्पद लक्षण देखिएमा स्वास्थ्य कर्मीको सम्पर्कमा आई स्वास्थ्य परीक्षण गरी आफू, परिवार र समाजलाई सुरक्षित राख्न लालझाडी गाउँपालिकाका उपाध्यक्ष सत्यदेवी महराको सबैलाई अनुरोध।
सबै दाजुभाइ दिदीबहिनीहरूलाई म आग्रह गर्न चाहन्छु, हामीले रोगलाई नलुकाउनु, रोगलाई पाल्यो भनेपछि बोल हाम्रो घर प्रभावहरू छ, घर प्रभाव भइसकेपछि हाम्रो घर छिमेकमा हुन्छ, कसैलाई ज्वरो आएछ भने, खोकी लागेको छ भनेपछि चेकअप गराए हुन्छ, हाम्रो स्वास्थ्य संस्थाबाट जो दिन सक्नुहुन्छ सेवा केन्द्रहरू हजुरहरूको लागि सहयोग हुन्छ।
समुदाय स्तरमा फैलिएको कोभिड संक्रमण रोकथामका लागि लालझाडी गाउँपालिका र देखतभुली स्वास्थ्य चौकीले गरिरहेको घर दैलो तथा टोल टोलमा जनचेतनामूलक कार्यक्रमले संक्रमणको जोखिम थप फैलन नदिन महत्वपूर्ण सहयोग गरेको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले, मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले अबको 2 वर्षभित्र मुलुक दूध उत्पादनमा आत्मनिर्भर बन्ने बताउनु भएको छ। विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा मन्त्री अर्यालले प्रति व्यक्ति 11 लिटर दूध अपुगको अहिलेको अवस्थालाई 2 वर्षभित्र पूरा गरिने बताउनुभयो। मन्त्री अर्यालले दुग्ध र डेयरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याइएको उल्लेख गर्नुहुँदै दूध उत्पादन बढ़ाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागि परेको बताउनुभयो। विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्जवल थापाको आज 44 वर्षको उमेरमा निधन भएको छ। 2 साता अघि कोरोना संक्रमित हुनुभएका थापाको ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। थापाको हिजो कोरोना रिपोर्ट नेगेटिभ आए पनि शरीरका अंगहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको र जटिल संक्रमणको प्रभाव रहेकाले स्वास्थ्य अवस्थामा परिवर्तन आउन नसकेपछि आज दिउँसो 4:25 निधन भएको अस्पतालले जनाएको छ। यसैबीच विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। पार्टी अध्यक्ष रविन्द्र मिश्रद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। अर्थविद एवं नेकपा एमाले अर्थ विभागका सचिव डाक्टर गोविन्द बहादुर थापाको निधन भएको छ। थापाको निमोनियाका कारण आज बिहान गंगालाल हृदयरोग केन्द्र काठमाण्डुमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ। नेपाल वायु सेवा निगमका अध्यक्ष समेत रहिसक्नुभएका डाक्टर थापाले अर्थ मन्त्रालयमा पटक पटक गरी 6 वरिष्ठ आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्नुभएको थियो। थापाको निधनप्रति नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दुःख व्यक्त गर्नुहुँदै थापाको निधनबाट बौद्धिक व्यक्तित्वको अवसानले देशले अपूरणीय क्षति पुगेको बताउनुभयो। सरकारले आगामी आर्थिक वर्ष 2078-79 बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखी 5% ब्याजमा 25 लाख रूपियाँसम्म ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएपछि पर्वतका युवाहरू उत्साहित भएका छन्। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
स्नातकभन्दा माथिका युवालाई सर्टिफिकेट धितो राखी बढ़ीमा 5% ब्याजमा 25 लाखसम्म ऋण दिने बजेटमा व्यवस्था गरिएकोमा युवाहरू खुशी भएका छन्। गुप्तेश्वर बहुमुखी क्याम्पसका प्राध्यापक नवराज शर्मा:
यो अत्यन्त सराहनीय कार्यक्रम हो, निरन्तर कार्यान्वयनको पक्ष चाहिँ महत्वपूर्ण रहन्छ। लिने पक्ष दिने पक्ष दुवै सचेत बन्यो भनेदेखि यो कार्यक्रम चाहिँ सफल बन्छ जस्तो मलाई लाग्दछ।
शैक्षिक प्रमाणपत्र सिरानीमा राखेका र बाकसमा थन्काएर निराश भएका युवाहरूलाई सरकारले व्यवसाय गर्न वा कुनै शुरू गर्न त्यसरी ब्याङ्क मार्फत सहुलियत दरमा ऋण दिने भनेको हो। यो कार्यक्रमको कार्यान्वयनमा धेरैले जोड़ दिएका छन्।
कुन कार्यक्रमको लागि दिएको हो त्यो चाहिँ सही रूपमा कार्यान्वयन भयो कि भएन भने त्यसको अनुगमन गर्ने काम पनि गर्यो भने पूर्ण रूपमा चाहिँ सफल होला जस्तो लाग्छ।
पढिसकेर प्रमाणपत्र हात पार्यो तर पनि उसले जागिर पाएको छैन, पैसा छैन भने त्यस्तो मान्छेहरूलाई कर्जा दिनुपर्छ र त्यो आमदानीको स्रोतहरू बनेपछि त्यो कर्जा फिर्ता गरेर फेरि अर्को मान्छेहरूलाई पनि लगानी गर्यो भने राज्य सफल हुन सक्छ।
हुन त सहुलियतमा ऋण दिने कार्यक्रम विगत वर्षमा पनि थिए तर ब्याङ्कहरूले सहज रूपमा ऋण नदिएको गुनासो पनि सुनिन्छ। युवाहरूले व्यवस्थित योजना पेश नगर्दा र सरकारले ऋणको बारेमा स्पष्ट मार्गदर्शन नदिँदा समस्या भएकाले अब त्यस्तो समस्या नहोस् भन्नेतर्फ ध्यान दिनुपर्ने शिक्षाका लागि राष्ट्रिय अभियानका उपाध्यक्ष राजेन्द्र पहाड़ीको अनुरोध छ।
कुन क्षेत्रमा लगानी गरेर आफ्नो आय आर्जन गर्ने, जीविका चलाउने अथवा व्यावसायिक बन्ने उद्देश्य उसले राखेको हुन्छ, त्यो उद्देश्य प्राप्त गर्नका लागि व्यावसायिक योजनालाई प्राथमिकता दिन जरूरी हुन्छ।
शैक्षिक ऋणमा राजनीति नहोस् भन्नेतर्फ पनि धेरैको चासो र चिन्ता छ। राजनीतिक आस्था भन्दा पनि साँच्चै काम गर्छु भन्नेलाई सरकारले प्रेरित गर्नुपर्ने कुस्मा नगरपालिकाका उपप्रमुख सीता काफले लामी छानेले अनुरोध गर्नुभयो।
पार्टी र दलगत रूपमा चाहिँ टाढा रहेर एकदमै समानुपातिक तरिकाले गरीब निमुख अपाङ्ग असहाय त्यसमा पनि पढेका र वास्तवमै रोजगार बन्न खोज्ने खालको व्यक्तिलाई ऋण दिएको खण्डमा यो अत्यन्तै प्रभावकारी हुनेछ भन्ने मलाई लागेको छ।
शैक्षिक प्रमाणपत्र धितो राखेर 25 लाखसम्म ऋण पाइने व्यवस्था कार्यान्वयन हुने हो भने धेरै युवाहरू शैक्षिक प्रमाणपत्र झोलामा थन्काएर न्यून वेतनको काममा भौतारिनु पर्ने अवस्था न्यूनीकरण हुने थियो। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
हावाहुरीसँगै परेको चट्याङ लागेर बागलुङको बडीघाट गाउँपालिका 5 वर्षीय सुवास प्रेमीको मृत्यु भएको छ। त्यस्तै वडा नम्बर 4 चट्याङ लागेर 11 बालिका सृष्टि राजकोटी घाइते भएकी छिन्। अब केही अन्तर्राष्ट्रिय समाचार। वैज्ञानिकहरूले बेलायत सरकारलाई COVID-19 तेस्रो लहरको चपेटामा पर्न सक्ने भन्दै चेतावनी दिएका छन्। बेलायतमा पछिल्लो समयमा 3,383 जना नयाँ संक्रमित भेटिएका छन्। क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले हाल बेलायतमा देखा परिरहेका संक्रमितहरूको संख्या थोरै रहे पनि ती संक्रमितहरूलाई भारतमा भेटिएको इण्डियन भेरिएण्टको संक्रमितहरूका कारणले थप खतरा रहेको भन्दै तेस्रो लहरको चेतावनी दिनुभएको हो। विश्व स्वास्थ्य संगठन WHO भारतमा फैलिएको B.1.617.2 कोरोना भाइरसको प्रकारलाई जनाउने भेरिएन्टलाई डेल्टा भेरिएन्टका रूपमा पहिचान गरेको छ। WHO आफ्नो एक विशेषज्ञ समूहसँगको छलफलमा भेरिएन्ट्सको लागि सजिलै उच्चारण र गैर कलंकित संकेत नामहरू प्रयोग गर्न सिफारिश गरेको हो। WHO विज्ञप्ति जारी गर्दै COVID-19 प्रकारलाई जनाउँदा देशको नाम उच्चारण गर्दा यसले सम्बन्धित देशको प्रतिष्ठामाथि आँच आएको गुनासोलाई सम्बोधन गर्दै बेलायतमा भेटिएको खतरनाक नयाँ कोविड भाइरस B.1.1.7 डेल्टा, दक्षिण अफ्रिकामा भेटिएको भाइरसलाई बिटा र ब्राजिलमा भेटिएको नयाँ भाइरसलाई गामा नामाकरण गरिएको जनाएको छ। अब आर्थिक समाचार।
नेपाल राष्ट्रिय व्यवसाय महासंघले आर्थिक वर्ष 2078-79 निजी क्षेत्रको मागलाई सम्बोधन गरेको जनाएको छ। महासंघका अध्यक्ष नरेश कटुवालले सोमबार एक विज्ञप्ति जारी गरी बजेटले निजी क्षेत्रको मागलाई धेरै हदसम्म समेट्ने प्रयास गरेको भन्दै बजेट समग्रमा सकारात्मक भएको बताउनुभयो। बजेट समग्रमा राम्रो आए पनि यसको कार्यान्वयन पक्ष भने निकै चुनौतीपूर्ण रहेकाले कार्यान्वयनमा सरकारले विशेष ध्यान दिनुपर्ने महासंघको धारणा छ। बजेटमा उल्लेख गरिएका व्यवसायलाई आगामी आर्थिक वर्षमा तिर्नुपर्ने नवीकरण, इजाजत दस्तुर हटाउने, होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा उपलब्ध गराउने, ट्राभल र ट्रेकिङको प्याकेजमा मूल्य अभिवृद्धि कर हटाउने निर्णय बजेटको सकारात्मक पक्ष भएको पनि महासंघले जनाएको छ। खानेतेल उत्पादकहरूको छाता संगठन नेपाल वनस्पति घिउ तेल उत्पादक संघले उद्योगीले अनुचित ढंगबाट खानेतेलको मूल्य नबढ़ाएको दावी गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले तेलको मूल्य बढ़नुको कारण जानकारी गराउन निर्देशन दिएपछि संघले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय रूपमा नै कच्चा पदार्थको मूल्य बढेकाले नेपालमा तेलको मूल्य बढेको जनाएको हो। पछिल्लो समय खाने तेलको मूल्य उच्च रूपमा बढेपछि विभागले तेल उद्योगमा अनुगमन समेत गरेको थियो। गत वर्षको तुलनामा यस वर्ष खाने तेलको मूल्य लिटरमा नै 50 रुपियाँ भन्दा बढी बढेको छ। नवलपरासीको मध्यबिन्दु नगरपालिकाले किसानलाई 50% अनुदानमा धानको बिउ उपलब्ध गराएको छ। नगरपालिकाले खुला टेन्डर मार्फत धानको बिउ खरिद गरेर किसानलाई 50% अनुदानमा बिउ उपलब्ध गराएको हो। चालू आर्थिक वर्ष 2077-78 नियमित कार्यक्रम अनुसार नगरपालिकाले नगरका सबै वडाका 4,500 घरधुरीलाई 51,310 किलो धानको बिउ अनुदानमा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो। सोलुखुम्बुको खुम्बु क्षेत्रमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र हेलिकप्टर ल्याण्डिङ गरे बापतको दुई आर्थिक वर्षदेखिको करिब 225 करोड़ बेरुजु तत्काल बुझाउन राष्ट्रिय निकुञ्जले ताकेता गरेको छ। आर्थिक वर्ष 2076-77 र 77-78 रकम बेरुजु देखिएको भन्दै 15 दिनभित्र बुझाउन 11 हेलिकप्टर कम्पनीलाई निकुञ्जले पत्रचार गरेको हो। निकुञ्ज क्षेत्रभित्र उडान भर्ने 11 कम्पनीलाई पत्र लेख्दै 1,25,64,000 रुपियाँ बुझाउन भनिएको छ।
उहाँ हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेलकुद समाचार अजय बमबाट।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जारी गरेको महिलाको नयाँ वरियतामा नेपाली खेलाड़ी सीता राणा मगर 90 स्थानमा यथावत रहेकी छिन्। आईसीसीले जारी गरेको नयाँ वरियतामा सीता अघिल्लो वरियतामा नै यथावत रहेकी हुन्। महिलाको विश्व वरियतामा नेपालबाट पर्ने सीता एक्लो खेलाड़ी हुन्। बायाँ हाती ब्याट्सम्यान सीताले दक्षिण एसियाली खेलकुद खेलपछि अन्तर्राष्ट्रिय क्रिकेट नखेले पनि उनी वरियतामा पर्न सफल भएकी छिन्। महिलाको वरियताको ब्याटिङमा भारतीय खेलाड़ी शेफाली वर्मा शीर्ष स्थानमा छिन्। दोस्रो स्थानमा अस्ट्रेलियाकी वेथ मोनी छिन् भने सोही देशकी लानिङ तेस्रो र भारतीय स्मृति मन्थान चौथो स्थानमा छिन्। T20 को वरियतामा नेपाल 14 स्थानमा यथावत रहेको छ। नेपालले कुवेतमा खेल्ने विश्वकप 2022 र एसिया कप 2023 को छनौटका सबै खेल कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। प्रत्यक्ष प्रसारणका लागि अखिल नेपाल फुटबल संघ एन्फा र कान्तिपुर टेलिभिजन बीच मंगलबार सम्झौता भएको हो। एन्फाका महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजनका मार्केटिङ हेड गौरी दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेको एन्फाले जनाएको छ। नेपाली टोलीले जेठ 20 गते चाइनिज ताइफेन, जेठ 24 गते जोर्डन र जेठ 28 गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। जाबेर अल हमाद रंगशालामा हुने पहिलो खेल नेपाली समय अनुसार राति 9:45 बजे शुरू हुनेछ। कोरोना महामारीका कारण नेपालले दशरथ रंगशालामा खेल्नुपर्ने खेल न्यूट्रल भेन्यूका रूपमा कुवेत सारिएको थियो। सोही समूहमा रहेको कुवेतसँग भने नेपालले यसअघि नै खेलिसकेको छ। शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली त्यहाँबाट स्थलमार्ग हुँदै आइतबार कुवेत पुगेको थियो। विश्वकप छनौटमा कुवेतसँग दुवै खेल भने नेपालले खेलिसकेको छ। कुवेतसँग पहिलो खेलमा उसकै मैदान 7-0 हार बिहोरेको नेपालले भूटानमा भएको खेलमा 1-0 गुमाएको थियो। नेपालको 5 खेलमा 1 जित र 4 खेलमा हार बिहोरेको थियो। अङ्क तालिकाको पुछारमा रहेको ताइफेनले अङ्क जोड्न सकेको छैन। अस्ट्रेलिया 12 अङ्कका साथ शीर्ष स्थानमा छ भने कुवेत र जोर्डनको समान 10 अङ्क छ।
अब मौसम। आगामी 24 घण्टामा देशका अधिकांश भूभागमा मौसम बदलीसँगै मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। सरकार र थारू कल्याणकारिणी सभा थरूहट थारूवान संयुक्त संघर्ष समितिबीच 6 बुँदे सहमति। प्रतिनिधि सभा विघटनको मुद्दा सुनवाईका लागि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराद्वारा नयाँ इजलास तोक्ने घोषणा। आन्तरिक एकतालाई सुदृढ़ गर्न अन्तिम समयसम्म पनि प्रयत्न जारी राख्ने एमाले स्थायी कमिटिको निर्णय। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसई गत वर्ष जस्तै आन्तरिक मूल्यांकनबाट गर्ने सरकारको निर्णय। नेपालमा आज थप 6085 जनामा कोरोना संक्रमण पुष्टि। थप 6898 जना संक्रमण मुक्त। संक्रमणबाट 68 जनाको मृत्यु। र बेलायत कोविड 19 तेस्रो लहरको चपेटामा पर्न सक्ने त्यहाँका वैज्ञानिकहरूको चेतावनी। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।